शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै ईश्वरी बरालको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल कार्तिक 2 गते मंगलबार, नेपाल सम्बत 1141 अक्टोबर 19 तारिक सन् 2021, आज कोजाग्रत पूर्णिमा।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
मनसुन सकिएपछि भएको वर्षाले किसानलाई ठूलो क्षति, भित्राउन ठिक्क पारेको धान खेतमै डुब्यो।
महिला हिंसा छानबिनको माग गर्दै अनसनरत पक्षसँग सरकारले संवाद थाल्यो। गृह मन्त्रालयको नेतृत्वमा छानबिन समिति बनाउने आश्वासन।
काङ्ग्रेस वरिष्ठ नेता पौडेल पार्टी नेतृत्वमा पुग्ने कसरतमा, जसपा अध्यक्ष यादव पार्टीभित्रको असन्तुष्ट नेता फकाउँदै।
विश्वभर एकै दिन 3.5 लाख बढी कोरोना संक्रमित थपिए, 4,000 मृत्यु।
र सरकारले साफ उपविजेता फुटबल टोलीलाई जनही 5 लाख दिने, राखेपाका सदस्य सचिव सिलवाल बर्खास्त।
सन्तान देशको शान, गराउँछौ स्थान पान,
सगरमाथा जै सपना समर्थन र महान,
अगला बलिया र बुद्धिमान, अगला बलिया र बुद्धिमान।
लक्ष्य प्राप्तिको हाम्रो प्रयास, अधम्य ठोट अनि साहस, तराई र पहाड अनि सेता हिमाल,
अबको नेपाल
पौष्टिक र गुणस्तरीय खाद्य पदार्थका लागि बलियो नेपालको लोगो अवश्य हेर्नु होला।
सरल, तिमी घर कहिले जाने?
जाने त भनेको शताब्दी, घरको नै मान्छे नै छैन, गरगना सबै लिएर जाने कुरा भएन, यत्तिकै राखे चोरीको डर।
ब्याङ्क लकरमा राखे हुन्छ नि?
लकरमा रे? तिम्रो पो लकर होला, मेरो त छैन। सबैले लकर सेवा कहाँ लिन सक्छन् र? फेरि पैसा छुट्टै जम्मा गर्नु पर्यो।
ए, तिमीलाई थाहा नै छैन, अब लकर सबैले लिन सक्छन्। दसैँ तिहारको लागि सेन्चुरी ब्याङ्कले जम्मा रु 500 लकर सुविधा दिएको छ नि, अनि ग्राहकलाई पैसा बोकेर जाने झन्झटबाट छुटकारा पाउन इन्स्टेन्ट डेबिट कार्ड पनि रु 150 तुरुन्तै उपलब्ध गराउँछ, त्यो पनि लिए भयो। गाउँको एटिएमबाट झिके हुन्छ नि, न चोरीको डर, न पैसा नै बोक्ने झन्झट। आजै सेन्चुरी ब्याङ्कमा खाता खोली रु 500 लकर सेवा र रु 150 इन्स्टेन्ट डेबिट कार्ड सुविधा लिनुहोस्।
सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। अस्ति र हिजो भएको भारी वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। देशका थुप्रै जिल्लामा भित्र्याउने अवस्थामा रहेको हजारौं हेक्टर खेतको धान बालीमा नोक्सान पुर्याएको हो। हावाहुरी सहितको पानीले बाली सोत्तर पारेको छ भने धान खेत डुबानमा पर्दा काटेर सुकाउन राखिएको धान पुरै डुबेको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलामा बढी क्षति पुगेको छ। लुम्बिनीका नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा पनि अधिक वर्षाले प्रभाव पारेको छ। गण्डकीका कास्की, स्याङ्जा, लमजुङ लगायतका जिल्लामा पनि धान बाली सोत्तर पारेको छ। यसैबीच खाद्यान्न कम उत्पादन हुने डोल्पामा वर्षाले क्षति पुर्याएपछि वर्षभरि गुजारा कसरी गर्ने भन्ने चिन्ता छाएको छ। त्रिपुराकोट, मोतीपुर, लिकु, खादाङ लगायतका स्थानमा लगाइएको धान बालीमा वर्षाले बढी क्षति पुर्याएको छ। अधिकांश किसानले धान काटेर खेतमै सुकाएका बेला लगातार पानी परेपछि क्षति पुगेको हो। यस्तै भारी वर्षाले जुम्लाको चर्चित कालीमार्सी धानमा समेत क्षति पुर्याएको छ। जुम्लामा आइतबार बेलुकादेखि परेको पानी अझै रोकिएको छैन। 2900 हेक्टरमा धान खेती गरिने जुम्लामा यस वर्ष 1400 हेक्टरमा मार्सी र 1500 हेक्टरमा उन्नत जातको धान लगाइएको छ। यसैबीच पछिल्लो 24 घण्टामा डडेलधुरामा 166.2 मिलिमिटर, दिपायलमा 155.3 मिलिमिटर, धनगढीमा 98 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कर्णाली प्रदेश अन्तर्गत वीरेन्द्रनगरमा 57.9 मिलिमिटर, जुम्लामा 35.3 मिलिमिटर, लुम्बिनी प्रदेश अन्तर्गत दाङमा 133.9 मिलिमिटर, रूपन्देहीमा 112.5 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै पोखरामा 56.1 मिलिमिटर र काठमाडौँमा 3.9 मिलिमिटर वर्षा मापन भएको छ। कैलालीमा 70,000 हेक्टरमा धान खेती काटेर राखिएको करिब 40% खेतमै डुवान भएको छ, 10% ढलेर सोत्तर भएको छ। त्यस्तै कञ्चनपुरमा 48,500 हेक्टरमा धान खेती गरिएकोमा 20% धान खेतमै डुबेको छ। त्यस्तै दाङमा 39,000 हेक्टरमा धान खेती गरिएकोमा काट्न बाँकी 75% धान वर्षाले सोत्तर बनाएको छ। पाल्पाको तानसेन नगरपालिका 10 तेलघामा करिब 100 रोपनी खेतमा लगाइएको धान बाली बगरमा परिणत भएको छ। त्यस्तै 28,000 हेक्टरमा धान खेती हुँदै आएको चितवनमा 30% उत्पादन घट्ने अनुमान गरिएको छ। मनसुन सकिएपछि भएको वर्षाले किसानलाई ठूलो क्षति, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका किसानले भित्र्याउनका लागि ठिक्क पारेको धान खेतमै डुबेको समाचार आजको नयाँ पत्रिकामा छ।
चीनसँग सिमाना जोडिएको हुम्लाको उत्तरी नामखा गाउँपालिकाको हिमाल पारिका गाउँ लिमी हिल्सा र यारी क्षेत्रमा आइतबारदेखि लगातार हिमपात भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नामखा गाउँपालिकाको यारी र हिल्सा तथा लिमीमा 1 फिटभन्दा बढी हिउँ जमेको जानकारी दिनुभएको छ। हिउँ जमेर उक्त क्षेत्रको जमिन सेताम्बे भएको छ। लिमी हिल्सा र यारी प्रहरी चौकीबाट जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। हुम्लामा हिमपात रहेको शीर्षकमा आजको गोर्खापत्रमा समाचार छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभाव नेपालमा पनि परेको छ। यसमा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव समेत परेको छ। त्यसैकारण मुलुकका विभिन्न भागमा बदली भइरहेको छ। केही दिनदेखि देशका अधिकांश भूभागमा बदलीदेखि हल्का तथा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कतिपय स्थानमा भारी वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। मुलुकका विभिन्न भागमा बदलीसँगै वर्षा हुन थालेपछि किसान चिन्तित भएका हुन्। अहिले किसान पाकेको धान भित्र्याउने तयारीमा छन्। वर्षा लम्बिएमा धान भित्र्याउन अझै समस्या हुने उनीहरूको भनाइ छ। देशभर वर्षाको सम्भावना आजका पत्र पत्रिकामा समाचार छ।
बाँकेका 2 महिलामाथि भएको हिंसाको छानबिन गर्न माग गर्दै अनसनरत पक्षका माग सम्बोधन गर्न सरकारले छलफल थालेको छ। नेपालगञ्जदेखि काठमाडौँसम्म 20 दिनमा 520 किलोमिटर पैदल यात्रा गरेका पीडितका आफन्त र अधिकार कर्मी अनसन बसेको 10 दिनपछि सरकारले सोमबार हिजो संवादको पहल थालेको हो। गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता तथा सहसचिव फणेन्द्रमणि पोखरेलले आन्दोलनरत अधिकार कर्मी तथा पीडितका आफन्तसँग उनीहरू बसिरहेको माइतीको घर माइती नेपालको कार्यालयमा पुगेर छलफल गरेका हुन्। छलफलमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न गृह सहसचिव पोखरेलको नेतृत्वमा समिति बनाउने सहमति पनि भएको छ। मानवाधिकार आयोगकी पूर्व आयुक्त अधिवक्ता मोहना अन्सारीले सरकारले पीडितका आफन्त र अधिकार कर्मीसँग छलफल गरेको र मङ्गलबारसम्म आन्दोलनरत पक्षको संयुक्त सहभागितामा 3 सदस्यीय समिति बन्ने बताउनु भएको छ। सरकारले पीडित पक्षसँग छलफल सुरु गरेको छ। दुवै पक्षले आआफ्ना विषयहरू राखेपछि समिति बनाएर छानबिन गर्ने र कारवाही प्रक्रिया अगाडि बढाउने भन्ने सहमति भएको छ। अधिवक्ता अन्सारीले भन्नुभयो, हिजो नै समिति बन्ने अवस्था थियो तर केही प्राविधिक कारण र पीडितले राखेका मागका विषयमा थप कुराकानी गर्नुपर्ने भएकोले समिति बन्न नसकेको हो। नकुन्नी धोबी निर्मला कुर्मी न्यायिक आन्दोलन अनसन बसेको 10 दिनपछि सरकार बल्ल आन्दोलनकारीसँग संवादमा नयाँ पत्रिकामा समाचार छ।
राति भेट्न बोलाएर 9 जनाको समूहले 3 बालिकामाथि सामूहिक बलात्कार गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका 5 बोझेका एकै घरका दिदी बहिनी र उनीहरूकी आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरी निरीक्षक राम भक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो। शनिबार राति 9 जना युवाहरूले बालिकालाई बोलाएर घर नजिकै बोझेखोला बगरमा लगेर सामूहिक बलात्कार गरेको पुष्टि भएको छ। उनले भने बलात्कृत हुने बालिका 15, 16 र 17 वर्षका हुन्। प्रहरीका अनुसार बलात्कार गर्ने एकजना प्रकाश र बलात्कृत हुने एकजना बालिकाको पहिलेदेखि नै चिन्जान थियो। चिन्जानका आधारमा प्रकाशले त्यही बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए। आफ्नै बहिनी र अर्की आफन्त बहिनी लिएर उनी प्रकाशलाई भेट्न खोला बगरमा गइन्। त्यही बेला प्रकाशसहित 9 जनाको समूहले 3 जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ। 3 दिदी बहिनीको सामूहिक बलात्कार आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
मेरो श्रीमान शम्भु महतो मजदुरी गर्नुहुन्छ, काम पाइए म पनि मजदुरी गर्छु। त्यसकै भरमा 2 छोरा र 1 छोरी सहित परिवारको गुजारा गरिरहेका छौँ। परिवार गरिब छ, घरमा शौचालय छैन, त्यसैले बिहान उज्यालो नहुँदै शौच गर्न निस्किनुपर्छ। बुधबार अष्टमीको दिन पनि बिहान करिब 3:30 बजेतिर म घरबाट निस्केको थिएँ। छिमेकमा रगेश्वर महतोको घर छ, म उसको घर अगाडि बाटोमा पुग्दा रगेश्वरको छोरा सिकन्दर सहित परिवारका सदस्य आँगनमा थिए। सिकन्दरले एकाएक मलाई गाली गर्दै रोक्यो। मेरो छोरीलाई टुनामुना गरिस् तँ बक्सी होस् भन्दै उसले मलाई दुर्व्यवहार गर्न सुरु गर्यो। मैले टुनामुना गरेका कारण उसकी 13 वर्षीय छोरी रोएको उसको भनाइ थियो। सिकन्दरले बोक्सी भन्दै केही बेर कपाल लुस्दै कुटपिट गरे। त्यसपछि आँगनमा रहेका उसकी आमा श्रीमती भाइ लगायत पनि आए। उनीहरूले पनि बोक्सी भन्दै कुटपिट गर्न थाले। केही बेर यो क्रम चलिरह्यो। म चिच्याउँदै गुहार मागिरहेको थिएँ। त्यतिन्जेलसम्म 2-4 जना छिमेकी महिला पनि जम्मा भइसकेका थिए। उनीहरूले बोक्सीलाई मलमूत्र खुवाउनु पर्छ, अझ मङ्गलबार नै खुवाएर बढी प्रभाव पर्न सक्छ। अहिले घाम झुल्किएकोले अझै मङ्गलबार नै छ भनेर सिकन्दर र उसको परिवारलाई उक्साइरहेका थिए। उनीहरूको कुराले सिकन्दर र उसको परिवारका सदस्यहरू झन् आवेगमा आए। मलाई हातखुट्टा बाँधेर राखे अनि बियरको बोतल र प्लास्टिकको गिलासमा दिशा घोलेर ल्याएर खुवाए। म गुहार गरिरहेको थिएँ तर मेरो गुहार सुन्ने कोही थिएन। हातखुट्टा बाँधिएकोले म त्यहाँबाट भाग्न सक्ने अवस्था पनि थिएन। यतिखेरसम्म पुरै उज्यालो भइसकेको थियो। बोक्सी आरोपमा मलमूत्र खुवाएकी सुकुमारिया देवीको बयान। बर्बर यातनापछि पानीको लागि तडपिए छोराले दिन खोज्दा उसलाई पनि धम्कायो। आजको नयाँ पत्रिकामा समाचार रहेको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आउनुस भेटौ निश्चित प्रसादलाई, जसलाई हरेक सन्दर्भमा ग्यारेन्टी चाहिन्छ।
तरकारी लिनुस् दाई, एकदम अर्ग्यानिक तरकारी हो।
भाइ, यो तरकारी अर्ग्यानिक नै हो त?
हो नि दाई, ढुक्क आउनुस्, एकदम अर्ग्यानिक अनि ताजा हो।
तर यो तरकारी अर्ग्यानिक नै हो भन्ने के ग्यारेन्टी छ?
हे दाई, पनि चिङ्गानको मान्छेले भनेको पनि विश्वास नगर्ने भने?
उहाँलाई त सबै कुरामा विश्वास छैन, ग्यारेन्टी नै चाहिन्छ। त्यसैले त उहाँले बोनसमा ग्यारेन्टी नै भएको प्राइम लाइफ इन्स्योरेन्सको शुभ लाभ जीवन बिमा योजना लिनुभएको छ। प्राइम लाइफ शुभ लाभ जीवन बिमा, जसमा छ ग्यारेन्टी बोनस, बिमा अवधि समाप्तिमा थप बोनस र बिमा रकमको 2 गुणासम्मको जोखिम वहन पनि। शुभ भविष्यको शुभ सुरुवात प्राइम लाइफ शुभ लाभको साथ। विगत 13 वर्षदेखि 17 भन्दा बढी बिमा योजनाहरूबाट हरेक नेपालीको बिमा सम्बन्धी सम्पूर्ण चाहना पूरा गर्दै जीवन र भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ सुरक्षित भविष्य।
गुणस्तरीय प्लम्बिङको प्रपर्दो नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवनभरको।
सबै स्वर्गीयता पछिको यो पहिलो ऐतिहासिक र वैज्ञानिक जनगणनामा आफ्नो जात जाति धार्मिक भाषिक लैङ्गिक व्यवसायिक तथा रोजगारीको अवस्था देखिने नदेखिने काम जन्म मृत्यु शिक्षा अपाङ्गता उपस्थित अनुपस्थित सदस्य तथा आवास र प्रवास सम्बन्धी सही तथ्याङ्क दिएर आफ्नो अधिकार सुरक्षित पारौं।
यही कार्तिक 25 गतेदेखि मङ्सिर 9 गतेसम्म हुने राष्ट्रिय जनगणना 2078 सहभागी बनाऊ। नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभाग मेरो जनगणना मेरो सहभागिता।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
अब बाँकी समाचार। क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्यलमा परेको बेला नेता रामचन्द्र पौडेल भने आफ्नो टिम बनाउन सक्रिय हुनुहुन्छ। महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा पुग्न संस्थापन इतर पक्षका नेताहरूलाई मिलाएर टोली बनाउन पौडेल लागि पर्नु भएको हो। संस्थापन इतर पक्षबाट सभापतिको आकाङ्क्षी महामन्त्री अश्वशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाश मानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई टोलीमा समेटेर आफू सभापति हुने कसरतमा पौडेल जुट्नु भएको हो। सिंह र शेखरलाई उपसभापति बनाएर पार्टीको 14 महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने रणनीति पौडेलको रहेको छ। तर अहिलेसम्म सिंह र शेखर दुवैले सभापतिको उम्मेद्वार बन्ने दावी गर्दै आउनु भएको छ। बरु सिंह र शेखरले पौडेललाई पार्टीको अभिभावक बनेर बस्न सुझाउँदै आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै आएका छन्। पौडेलले भने शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दावी गर्दै एक पटकका लागि सहयोग गर्न संस्थापन इतर नेताहरूलाई आग्रह गर्दै आउनु भएको छ। वर्तमान सभापति देउवाले फेरि पनि दोहोरिन त्यसै अनुसार तयारी थाल्नु भएको छ। पौडेलले देउवालाई हराउन सिंह र शेखर दुवैलाई उपसभापतिको उम्मेद्वार बन्न आग्रह गरेको स्रोतको दावी छ। 13 महाधिवेशनमा आफूले सहयोग गरेको भन्दै सिंहले पौडेलको प्रस्ताव अस्वीकार गरी सबैलाई समेटेर आफै सभापतिको प्रत्याशी बन्ने बताउँदै आउनु भएको छ। पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेतालाई फकाउन सुरु गर्नुभएको छ। अघिल्लो हप्ता बालकुमारी स्थित पार्टी केन्द्रीय कार्यालयमै अध्यक्ष यादव विरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादव विरुद्ध नाराबाजी गरेका हुन्। त्यसअघि प्रदीपका समर्थकले वीरगंजमा अध्यक्ष यादवको पुतला समेत जलाएका थिए। मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद शाह आक्रोशित भएका हुन्। यसै गरी लुम्बिनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरी पनि असन्तुष्ट छन्। स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थाल्नु भएको छ। आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद शाहको भनाइ छ। अध्यक्षज्यूले नहुनुपर्ने भयो, तपाईँलाई सरकारमा पठाउन सकिन भन्नुभयो शाहको भनाइ यस्तो रहेको छ। यसबाट अध्यक्षज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखिएको छ। सरकारमा जसपाले पाएका 4 सिट मध्ये यादवले 3 सिटमा यादव समूहकालाई नै पठाउनु भएको छ। एकजना राजेन्द्र श्रेष्ठ मात्र गैर यादव समूहका हुनुहुन्छ। यादव समुदायकालाई मात्र सरकारमा प्राथमिकता दिएको भन्दै गैर यादव समुदायका नेताहरूले पनि असन्तुष्टि जनाएका हुन्। अध्यक्ष यादवले उनीहरूलाई पनि फकाउने प्रयास गरिरहनु भएको छ। मन्त्री चयन गर्दा जसपा कार्यकारिणी समितिले डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मेवारी दिएको थियो। अध्यक्ष यादवले दुईजना नेतासँग सल्लाह नगरी एकलौटे किसिमबाट निर्णय गरेको आरोप लागेको हो। असन्तुष्टलाई फकाउँदै नेता यादव आजको नागरिकमा समाचार छ।
जलवायु परिवर्तन सम्बन्धी ओल्ड लिडर समिटमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लासगो जाने हुनुभएको छ। ग्लासगोमा यही अक्टोबर 31 नोभेम्बर 12 जलवायु परिवर्तन सम्बन्धी 26 सम्मेलन हुँदैछ। मन्त्री परिषदको सोमबारको बैठकले सम्मेलनमा जाने प्रतिनिधिमण्डलको गठन गरेको हो। असार 29 प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा कुनै पनि देशको भ्रमण मा जानुभएको छैन। यो उहाँको पहिलो विदेश भ्रमण हुनेछ। यस्तै बैठकले मोहम्मद जयन्ती 1496 का अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा आज दिने निर्णय समेत गरेको संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ। बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली 2078 स्वीकृत गर्ने निर्णय गरेको छ। आबुधाबी डायलगको छैटौं मन्त्री स्तरीय परामर्श बैठकमा सहभागी हुन मन्त्री श्रम मन्त्रीलाई स्वीकृति दिने र राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको कार्कीले जानकारी दिनुभएको छ। बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति समेत दिने निर्णय गरेको छ। पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
बुनु हिन, आज म तलाई मेगा ब्याङ्कमा लोकप्रिय बचत खाता खोलिदिन्छु।
मेरो लागि बचत खाता किन र दादा? आज पश्चिमबाट घाम उदाए कि क्या हो?
त सधैँ मेरो मोबाइलको डेटा र ब्यालेन्स सकाइदिन्छस्, त्यसैको उपाय गर्नु पर्यो भनेर नि।
ल, अनि ब्याङ्क खाता र मोबाइल ब्यालेन्सको के सम्बन्ध?
मेगा ब्याङ्कमा जिरो ब्यालेन्समा लोकप्रिय बचत खाता खोल्दा मेगा स्पेसल प्याकेज सहितको एनसेल सिम कार्ड फ्रीमा पाइन्छ नि।
हो र, त्यो प्याकेजमा के के सुविधा पाइन्छ नि?
पहिलो कुरा त खाता भएपछि तेरो बचत गर्ने बानी बस्छ। अर्को कुरा, मेगा स्पेसल प्याकेजमा पहिलो महिना 500 MB डेटा, 50 मिनट कल टाइम र 50 SMS फ्रीमा पाइन्छ। अनि फेरि मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङ एप र इन्टरनेट ब्याङ्किङ चलाउँदा डेटा शुल्क पनि लाग्दैन र हरेक महिना मात्र ₹100 रिचार्ज गर्दा ₹100 ब्यालेन्स सँगै यी सबै सुविधाहरू पनि पुनः सुचारु हुन्छ।
आहा, गजबको अफर रहेछ। थ्याङ्क यू दादा, जाम न त मेगा ब्याङ्क।
मेगा लोकप्रिय बचत खाता जोडिनुहोस् मेगा सम्म
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। चालु आर्थिक वर्ष 2078-79 पहिलो 3 महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ। बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको 14.23% मात्रै बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि 16,47,57 करोड बजेट विनियोजन भएकोमा पहिलो त्रैमाससम्म 2,34,52 करोड रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ। यसमध्ये चालुतर्फ 1,86,52 करोड अर्थात् विनियोजन बजेटको 18.57% मात्रै खर्च भएको छ। आजका पत्र पत्रिकामा समाचार छ।
बडा दशैं अर्थात् दुर्गा पक्ष, धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जागरण बसेदेखि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागरण बसेर मनाएसँगै 15 दिन लामो दशैं सकिन्छ। शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अखिल बलि पूर्ति भएसँगै विजय दशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टिका र जमरा लगाई मानिसजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाउने चलन छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकता अखण्डतालाई थप बलियो बनाउने बताउनु भएको छ। प्रधानमन्त्री देउवाले मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाहको अलैहेब सल्लमको जन्मदिनमा मनाइने मोहम्मद जयन्ती मोहम्मद दिवसका अवसरमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो। प्रधानमन्त्री देउवाले यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। कोरोना भाइरस महामारीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हर्षोल्लासपूर्वक दिवस मनाउन उहाँले मुस्लिम धर्मावलम्बीलाई आग्रह पनि गर्नुभएको छ।
बैङ्कहरूले मुद्दती निक्षेपको व्यापार धमाधम ब्याजदर धमाधम बढाएर 11% पुर्याएका छन्। बैङ्कहरूबीच उच्च ब्याजदरमा प्रतिस्पर्धा चलेको छ। गत असोजमा सनराइज बैङ्कले मात्रै सबैभन्दा आकर्षक अर्थात् 10.07% वार्षिक व्यक्तिगत मुद्दतीको ब्याजदर घोषणा गरेको थियो, तर कार्तिकदेखि लागू हुने गरी 7 वाणिज्य बैङ्कले दोहोरो अङ्कमा र 11 एकल अङ्कमै ब्याजदर बढेको घोषणा गरेका छन्। बैङ्कहरूले भने स्रोत जुटाउन सार्वजनिक सूचना जारी गर्दै निक्षेपको ब्याजदर दोहोरो अङ्कसम्म पुर्याएका हुन्। सञ्चालनमा रहेका 27 वाणिज्य बैङ्कमध्ये एनआइसी एसिया बैङ्क र लक्ष्मी बैङ्कले 11% हाराहारीसम्म ब्याजदर निर्धारण गरेका छन्। बैङ्कहरूको ब्याजदरमा प्रतिस्पर्धा कान्तिपुरमा समाचार छ।
व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुर स्थित चक्रपथसँगैको ग्वारको चोकमा 2 फ्लाइओभर बन्ने सम्भावना देखिएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डाक्टर विजय जैशीका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा 7 कम्पनी छनौट भएका छन्। तीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग 1 निर्माण सम्झौता हुने जानकारी जैशीले दिनुभएको छ। उहाँले सम्झौतामा 2 निर्माण कार्य सम्पन्न हुनुपर्ने प्रावधान राखिने बताउनु भएको छ। यसअनुसार कुनै बाधा अवरोध नभए 2 फ्लाइओभर निर्माण हुनेछ। आजको गोरखापत्रमा समाचार छ।
र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ। नागरिक उड्डयन प्राधिकरणले सन् 2022 जनवरी 1 आन्तरिक उडान र 2079 वैशाख 1 अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरे अनुरूप धमाधम काम भइरहेको हो। विमानस्थलमा हाल देखिएका 4 समस्या हुन्। बर्खामा उत्तरपट्टिबाट छिर्ने बाढीले रनवेको पूर्वपट्टि गर्ने कटान, रिठे पानी डाँडा र ल्यान्डफिल साइट। प्रधानमन्त्री शेरबहादुर देउवाले गत सोमबार विमानस्थल निरीक्षणपछि भने यी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। बाढी र कटान नियन्त्रण गर्न बजेटको अभाव छ। अन्तर्राष्ट्रिय उडानका लागि रिठे पानीको डाँडा 40 कटान गर्न पूरक वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए तयार गर्न 3 लाग्छ। विमानस्थलबाट 3 दूरीमा रहेको पोखरा महानगरपालिकाको ल्यान्डफिल साइट महानगरले अझै सारिसकेको छैन। पोखरा विमानस्थल अन्तिम चरणमा कान्तिपुरमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर एकै दिन 3.5 बढी कोरोना संक्रमित थपिएका छन्। थपिनेमा बेलायतका 49,000, अमेरिकाका 36,500, रुसका 34,300 छन्। यस्तै टर्कीमा 29,240 नयाँ संक्रमित भेटिँदा भारतमा 12,000, इरानमा 11,000 र थाइल्याण्डमा 10,100 कोरोना संक्रमित थपिएका छन्। यो सहित विश्वभर कोरोना संक्रमितको संख्या 24,18,19,400 पुगेको छ। यसैबीच पछिल्लो 24 विश्वभर कोरोना कारण 4,400 ज्यान गएको छ। रुसमा 900, अमेरिकामा 519, भारतमा 164, ब्राजिलमा 141 र टर्कीमा 200 मृत्यु भएको छ। ओल्डोमिटरको तथ्याङ्क अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या 49,19,100 पुगेको छ। 21,90,90,002 कोरोनामुक्त भएका छन्।
अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबानले छात्रलाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दावी गरेको छ। छात्रलाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध भएपछि तालिबानले यस्तो दावी गरेको हो। विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानव अधिकार मानिएकोले उनीहरूलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन विश्वभरबाट माग हुँदै आएको थियो। अफगानिस्तानमा तालिबान सरकार बनेपछि छात्रलाई अध्यापनका लागि जान दिएको तर छात्रलाई भने बन्देज लगाइएको छ। तालिबान सरकारको गृह मन्त्रालयका एकजना प्रवक्ताले कहिलेदेखि छात्रलाई विद्यालय खुल्ला हुन्छ यकिन भइ नसकेको बताएका छन्। धेरै छोटो समयमा विद्यालय तथा विश्वविद्यालयहरूमा छात्र तथा महिला विद्यार्थीहरूलाई पठाउने व्यवस्था हुनेछ ती अधिकारीले भनेका छन्। पत्रपत्रिकामा समाचार छ।
अब अब खेल समाचार। 13 दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरी उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यले जनही 5,00,000 रुपैयाँ पाउने भएका छन्। मन्त्री परिषदको हिजो बसेको बैठकले मालदिप्सको राजधानी मालेमा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरूलाई पुरस्कार स्वरूप जनही 5,00,000 दिने निर्णय गरेको हो। यसैगरी नेपाली टोलीका प्रशिक्षकहरूलाई पनि जनही 3,00,000 रुपैयाँ दिने निर्णय भएको छ।
र राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रमेश कुमार सिलवाल हिजो पदबाट बर्खास्तमा परेसँगै देशमा सत्ता परिवर्तनको असर खेलकुद क्षेत्रमा पनि देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान सरकारद्वारा भएका नियुक्ति उल्टाउने क्रममा खेल क्षेत्र पनि असुतो रहेन। करिब 3 वर्ष कार्यकाल बाँकी छँदै देउबा सरकारले राखेपाका सदस्य सचिव सिलवाललाई पदबाट बर्खास्त गरेको हो। सरकारले युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर कल्याण रोकालाई पनि बर्खास्त गर्ने तयारी थालेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकबाट बर्खास्तीमा परेका सिलवाल राष्ट्रिय खेलकुद विकास ऐन 2077 लागू भएपछि नियुक्त भएका थिए। सदस्य सचिव सिलवाल बर्खास्त पत्र पत्रिकामा समाचार छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मनसुन सकिएपछि भएको वर्षाले किसानलाई ठूलो क्षति, भित्राउन ठिक्क पारेको धान खेतमै डुब्यो।
महिला हिंसा छानबिनको माग गर्दै अनसनरत पक्षसँग सरकारले संवाद थाल्यो। गृह मन्त्रालयको नेतृत्वमा छानबिन समिति बनाउने आश्वासन।
काङ्ग्रेस वरिष्ठ नेता पौडेल पार्टी नेतृत्वमा पुग्ने कसरतमा, जसपा अध्यक्ष यादव पार्टीभित्रका असन्तुष्ट नेता फकाउँदै।
विश्वभर एकै दिन 3,50,000 बढी कोरोना संक्रमित थपिए, 4,000 मृत्यु।
र सरकारले साफु उपविजेता फुटबल टोलीलाई जनही 5,00,000 दिने, राखेपाका सदस्य सचिव सिलवाल बर्खास्त।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र ईश्वरी बिदा हुन्छौ। नमस्कार।